नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेसिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रपति भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता, कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई राष्ट्रपतिको उम्मेद्वार।
राष्ट्रपतिद्वारा मनोनित 3 जनालाई राष्ट्रिय सभा सदस्यको शपथ लिन बाटो खुल्यो। विधि र प्रक्रिया पूरा नगरी शपथ लिएको भन्दै प्रधानमन्त्री ओली विरूद्ध सर्वोच्चमा मुद्दा।
सरकारले आर्थिक वृद्धिको लक्ष्य घटाएर 6% झार्यो, मूल्य वृद्धि 3% सीमित गर्ने अर्थमन्त्री खतिवडाको प्रतिबद्धता।
उत्तर र दक्षिण कोरियाका उच्च स्तरीय नेताहरू बीचको शिखर बैठक आउँदो महिना हुने, दक्षिण कोरियाको भ्रमण टोली उत्साहित।
र विश्वकप छनौट क्रिकेटमा नेपालले भोलि स्कटल्यान्डसँग खेल्ने, सिक्किम युनाइटेडलाई हराउँदै घरेलु टोली झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ। आज दिउँसो आफै संसद भवन नयाँ बानेश्वरमा पुगेर राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति हुन उम्मेद्वारी दर्ता गराउनु भएको हो। भण्डारीको प्रस्तावक र समर्थकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू छन्। भण्डारीले राष्ट्रपतिको उम्मेद्वारी दर्ता गराउँदै आफ्नो उम्मेद्वारी स्वाभाविक भएको बताउनु भएको छ। भण्डारीले आफ्नो पहिलो कार्यकालमा पदीय भूमिकामा प्रश्न उठ्ने कुनै काम नगरेको जिकिर पनि गर्नुभयो। यस्तै भण्डारीको उम्मेद्वारका प्रस्तावक समेत रहेका एमाले नेता सुभाष नेमाङले संविधानमा 2 कार्यकाल राष्ट्रपति हुन पाउने व्यवस्था भएकाले भण्डारीको उम्मेद्वारी स्वाभाविक भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले उम्मेद्वार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न समेत उठेको छ, तर हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेद्वारी दिँदा राजीनामा दिनु नपर्ने ठहर गरी भण्डारीले उम्मेद्वारी दर्ता गराउनु भएको हो। हिजो बसेको एमालेको स्थायी कमिटी बैठकले भण्डारी राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको थियो।
यस्तै नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेद्वारी दर्ता गर्नुभएको छ। राईको प्रस्तावक र समर्थकमा कांग्रेसका नेताहरू रहेका छन्। राष्ट्रपतिका दुवै उम्मेद्वारको गृह जिल्ला भोजपुर हो। राष्ट्रपति भण्डारी 2018 साल असार 5 गते भोजपुरको मानेभञ्जाङ गाउँमा जन्मिनु भएको हो। राष्ट्रपति भण्डारी एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष हुनुका साथै एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी पनि हुनुहुन्छ। कांग्रेसको समर्थनमा उम्मेद्वार बनेकी नेत्री राईको जन्म 2006 साल असार 18 गते भोजपुरको छिनामखुमा भएको हो। कांग्रेस पूर्व केन्द्रीय सदस्य र पूर्व सभासद राई शहीद देवानसिंह राईकी सुपुत्री हुनुहुन्छ।
राष्ट्रपतिका उम्मेद्वारको अन्तिम नामावली भने भोलि बेलुकी 6 बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति चुनावका लागि आयोगले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्य गरी 880 जना मतदाताको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। आउँदो मंगलबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति चयन गर्न मतदान हुनेछ। वाम गठबन्धनबाट भण्डारी कांग्रेसबाट राईले उम्मेद्वारी दर्ता गरे पनि संसदको अंकगणित हेर्दा वर्तमान राष्ट्रपति भण्डारी नै फेरि अर्को कार्यकालका लागि दोहोरिने लगभग निश्चित छ। विष्णु विश्वकर्माको रिपोर्ट।
बिहान 10 बजेपछि मनोनयन दर्ताको समय तोकिए पनि संसद भवन नयाँ बानेश्वरमा 9 बजेदेखि नै चहल पहल थियो। सबैभन्दा रोचक त कांग्रेसले राष्ट्रपतिको उम्मेद्वार बनाएकी कुमारी लक्ष्मी राई को हुन् भनेर संचारकर्मीलाई चिन्नै मुस्किल पर्यो। न अगाडि पछाडि सुरक्षाकर्मी, न त नेता कार्यकर्ताको घुइँचो नै। आफ्नै कारमा एक्लै संसद भवन पुग्नुभएकी राईलाई उम्मेद्वारी दर्ता गरे लगतै संचारकर्मीले सोधिहाले, तपाईँको उम्मेद्वारी किन अनि कसरी जित्नुहुन्छ?
मेरो उम्मेद्वार अब पार्टीले चयन गरेको भएर अनि चाहिँ भएको हो, पार्टीले छानेको हो मलाई। मेरो उम्मेद्वार किन भन्दाखेरि यो देशको समृद्धि, यो देशमा चाहिँ सुशासन, यो देशमा चाहिँ राम्रो होस्, देशको विकास उन्नति होस् भन्नको लागि हो मेरो उम्मेद्वारी। अङ्क गणितमा हारेको भनेर तपाईँहरूले भन्नुहुन्छ, अङ्क हार्ने जित्ने त भविष्यको कुरा हो, एक मिनटमा के हुन्छ, दुई मिनटमा के हुन्छ तपाईँहरूलाई के थाहा?
आफ्नो उम्मेद्वारले जित्ने सम्भावना नदेखेर होला कांग्रेस महामन्त्री शशांक कोइराला र संसदीय दलका उपनेता विजय कुमार गच्छेदार लगायतका केही नेता मात्रै राष्ट्रपति उम्मेद्वारको मनोनयन दर्ता गर्न नयाँ बानेश्वर पुगेका थिए। राष्ट्रपति चुनावमा आफूले जित्दैनौ भन्ने थाहा हुँदाहुँदै पनि उम्मेद्वारी दिनुको कारणबारे खुलाउँदै महामन्त्री शशांक कोइराला,
राष्ट्रपतिको अन्तिम चरणमा आएर जुन तीनजना नियुक्ति पहिलेको सरकारले गरेको थियो त्यसलाई चाहिँ नि उहाँले लत्याइदिनु भयो, अनि ओलीजीको सरकार आउने बित्तिकै उहाँले तीनजना मनोनित गर्नुभयो, त्यसमा हाम्रो आपत्ति छ।
कांग्रेसले उम्मेद्वारी दर्ता गरे लगती राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गराउन साइरन बजाउँदै संसद भवन पुग्नुभयो। त्यसअघि नै संसद भवनमा वाम गठबन्धनका नेताहरूको चहल पहल थियो। उम्मेद्वारी दर्ता गरेपछि राष्ट्रपति भण्डारीले आफूले खुल्ला किताब सरह काम गरेको र यसलाई भित्री आँखाले हेरिदिन आग्रह समेत गर्नुभयो। यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले सिफारिश गरेका तीनजनालाई राष्ट्रिय सभामा मनोनित नगरेर केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिश गरेकालाई मनोनित गरेपछि कांग्रेसले राष्ट्रपतिको कदम असंवैधानिक भनेर विरोध गर्दै आएको छ। यही विरोध स्वरूप कांग्रेसले जित्ने सम्भावना नहुँदा नहुँदै पनि भण्डारी विरूद्ध आफ्नो तर्फबाट उम्मेद्वार उठाएको हो। फागुन 29 गतेको चुनावबाट राष्ट्रपति भण्डारी फेरि 5 वर्षका लागि शीतल निवासमै बस्ने पक्का छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेका तीनजनालाई शपथ ग्रहणको बाटो खुलेको छ। राष्ट्रिय सभामा मनोनित डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई शपथ नगराउनु भनी परेको मुद्दामा सर्वोच्च अदालतले आज शपथ नगराउन अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेपछि शपथ ग्रहणको बाटो खुलेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिश गरेकालाई फिर्ता बोलाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले खतिवडा, बिडारी र पौडेललाई राष्ट्रिय सभामा सिफारिश गरेपछि राष्ट्रपति भण्डारीले उहाँहरूलाई मनोनित गर्नुभएको थियो। त्यसविरूद्ध देउवा नेतृत्वको सरकारको सिफारिशमा परेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशी सर्वोच्च जानुभएको थियो। यसअघि यो मुद्दामा प्रारम्भिक सुनवाई गर्दै गत 13 गते प्रकाशमान सिंह राउतको एकल इजलासले शपथ रोक्नका लागि अन्तर्कालीन आदेश जारी गरेको थियो, तर आज केदार प्रसाद चालिसे र शारदा प्रसाद घिमिरेको इजलासले शपथ रोक्न अन्तरिम आदेश जारी राख्नु नपर्ने आदेश दिएपछि तीनजनाको शपथ ग्रहणको लागि बाटो खुलेको हो। यस्तै आदेशमा यो मुद्दालाई संवैधानिक इजलासमा पठाउन भनिएको छ। देउवा सरकारले सिफारिश गरेका नाम राष्ट्रपतिले स्वीकृत नगर्दै नयाँ मन्त्री परिषदले फिर्ता गरेकोले यसलाई असंवैधानिक कदम भन्न नमिल्ने अदालतमा आदेशमा उल्लेख गरिएको छ। सर्वोच्चको आदेशकै कारण फागुन 20 गते शपथ लिन नपाएका तीनजनालाई शपथ लिन र राष्ट्रपतिको चुनावमा मतदान गर्न पनि बाटो खुलेको छ।
यसैबीच सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध रिट निवेदन दायर भएको छ। विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको भन्दै प्रधानमन्त्री ओली विरूद्ध अधिवक्ता यज्ञमणि नेउपानेले आज रिट दायर गर्नुभएको हो। प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको रिटमा उल्लेख छ। प्रधानमन्त्रीका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन 3 गते शपथ लिनुभएको थियो, तर फागुन 20 गते मात्रै प्रतिनिधि सभाका सम्पूर्ण सदस्यले संसदमा शपथ लिएका थिए।
कोशी अञ्चल अस्पतालका डाक्टरहरूले कार्यालय समयभित्रै सेवाग्राहीलाई सेवा नदिए कडाई गरिने भएको छ। नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाइएपछि कडाई गर्न लागिएको हो। सामाजिक विकास मन्त्रालयले कोशी अञ्चल अस्पतालको सेवा सुधारका सन्दर्भमा आज मन्त्रालयमा गरेको छलफलमा कोशी अञ्चल अस्पतालको सुधारको लागि पहिलो काम डाक्टरहरूलाई कानून अनुसार निर्धारित समयमा कार्यालयमा अनिवार्य गरिएको छ। अस्पतालको मुख्य गेटमा निगरानीको लागि सीसी क्यामेरा जडान गरिने र कार्यालय समय बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म कार्यालयमा नबस्ने डाक्टरलाई कार्यवाही गरिने कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रोशन पोखरेलले प्रतिबद्धता जनाउनुभयो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा सरकारले आर्थिक वृद्धि दरको लक्ष्य संशोधन गरेर 6% झारेको खबरसँगै अरू खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तपाई हामी सबै मिली गरौं एउटै इच्छा छोरा र छोरीलाई बरोबरी शिक्षा कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं चुलो चौको मात्र होइन संसार नै ढाकौं आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी
युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले राष्ट्रपति भण्डारी र कुमारी लक्ष्मी राई द्वारा राष्ट्रपतिका लागि उम्मेद्वारी दर्ता राष्ट्रपतिद्वारा मनोनित तीनजनालाई राष्ट्रिय सभा सदस्यको शपथ लिन बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर सरकारले यो वर्षको आर्थिक वृद्धि दर संशोधन गरेर 6% झारेको छ बजेट घोषणा हुँदा चालू आर्थिक वर्षमा 7.2% आर्थिक वृद्धिको लक्ष्य राखे पनि 6 महिनाको मध्यावधि समीक्षामा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वृद्धि दर 6% कायम गरिएको जानकारी दिनुभएको हो अर्थ मन्त्रालयमा आज मध्यावधि समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यो वर्षको मूल्य वृद्धि दर भने 3% सीमित गरिने बताउनुभयो देशको आर्थिक स्थिति सुधार्ने भन्दै मन्त्री खतिवडाले विभिन्न योजना पनि सार्वजनिक गर्नुभएको छ
भन्सारमा कम मूल्याङ्कन गरेर छोडिदिने र चाहिँ दरबार मार्गमा छापा मार्ने प्रवृत्तिको चाहिँ अन्त्य हुनुपर्छ हामी मुहानमै यसलाई सम्बोधन गर्छौँ त्यसो गरेनौँ भने यो हामी कुनै न कुनै विसङ्गतिमा सधैँ हामी सङ्घर्षै गरिरहने अवस्थामा पुग्छौँ त्यसैले हामी मुहान सफा गरौँ भनेर लागेको हो त्यो क्रममा भन्सार प्रशासनदेखि लिएर सम्पूर्ण कर प्रणालीदेखि बजारसम्मको अनुगमन गर्ने तहमा हामी जान्छौँ
अर्थ मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा सरकारले 1,79,00,000,000,000 रूपियाँ खर्च गर्न नसक्ने भएपछि अब बजेट पनि 10,09,00,000,000,000 रूपियाँको हुने भएको छ चालू आर्थिक वर्षको लागि सरकारले 12,78,00,000,000,000 रूपियाँ बजेट छुट्याएको थियो अर्धवार्षिकी समीक्षामा अर्थमन्त्री खतिवडाले 84.67% बजेट मात्र खर्च गर्न सकिने जानकारी दिनुभयो यो आर्थिक वर्षमा 70% पुँजीगत खर्च वित्तीय खर्च 78% र चालू खर्च 98% पुर्याउने लक्ष्य रहेकोमा त्यो लक्ष्य पनि पूरा नहुने देखिएको छ सरकारले 3,35,00,000,000,000 पुँजीगत खर्च छुट्याएकोमा 6 महिनामा जम्मा 77,42,00,000,000 रूपियाँ अर्थात 23% मात्रै खर्च भएको छ सरकारले अबको 7 महिनामा 7,87,00,000,000,000 रूपियाँ खर्च गर्नुपर्ने अर्धवार्षिकी समीक्षाले देखाएको छ
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विषादीको जाँच गरेर मात्रै तरकारी तथा फलफूल प्रयोग गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ मुख्य सचिवको उपस्थितिमा गत 11 गते भएको बैठकले तरकारी तथा फलफूलमा विषादी नियन्त्रण गर्न दिएको निर्देशन अनुसार सबै स्थानीय तहलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ बैठकले विषादी नियन्त्रण गर्न 6 बुँदे निर्देशन दिएको थियो स्थानीय विकास मन्त्रालयले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा हुने अधिकतम विषादीको सीमा 3 महिनाभित्र छुट्याई कार्यान्वयन गर्न पनि कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको छ तरकारी र फलफूलको विषादी जाँच गर्न हरेक प्रदेशमा प्रविधियुक्त नाका बनाउन पनि मन्त्रालयले भनेको छ विषादी न्यूनीकरणका लागि कृषि विकास मन्त्रालय र आपूर्ति मन्त्रालयका कामलाई सहयोग गर्न पनि स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भनेको छ मन्त्रालयले विषादी नियन्त्रणको स्थितिका बारेमा आर्थिक पूर्वाधार हेर्ने सचिवको उपस्थितिमा हरेक हप्ता विषादी नियन्त्रणको समीक्षा पनि गर्ने भएको छ अहिले काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी मापन यन्त्र भए पनि नाकाहरूमा भने विषादी मापनको कुनै उपकरण राखिएको छैन
राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले 26 जातको मकैको बिउ सिफारिस गरेको छ गएको वर्ष 32 जात सिफारिस गरिएकोमा 6 जातलाई सूचीबाट हटाएर यो वर्ष 26 जातको मकैको बिउ सिफारिस गरिएको हो मकै बाली अनुसन्धान कार्यक्रमले यसअघि नेपालमा स्थानीय 32 जातका र बहुराष्ट्रिय कम्पनीका 54 जातका मकैको बिउ सिफारिस गरेको थियो त्यसमध्ये यो वर्ष 6 जातलाई सूचीबाट हटाइएको मकै बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुमारले जानकारी दिनुभयो सूचीबाट हटेका जातहरूमा टौडा कम्पोजिट सर्लाही सेतो ककनी पहेँलो रामपुर पहेँलो जानकी र मकालु दुई रहेका छन्
मुस्ताङ र मनाङमा मात्रै पाइने लुलु जातका गाईको संरक्षण गर्न चितवनमा अनुसन्धान शुरू भएको छ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले मुस्ताङबाट 10 लुलु जातका गाई चितवन लगेर अनुसन्धान शुरू गरेको हो। लेकमा मात्र पाइने यस्ता गाई लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि अनुसन्धान शुरू गरिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डाक्टर माधव आचार्यले जानकारी दिनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणी चापागाई विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। चापागाईलाई नगरकोटमा जग्गाको मोही छुट्याउने क्रममा सेवाग्राहीसँग 4,00,000 रुपियाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको थियो। उनलाई हदैसम्मको जरिवाना र कैद सजायको माग गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो।
प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठगेको भन्दै 35 पक्राउ गरेको छ। विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोसाकमा खटिएका प्रहरीलाई नै उनीहरूले ठग्ने प्रयास गरेपछि पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौँले जनाएको छ। शुरूमा 50 पक्राउ गरेको भए पनि 35 मात्रै बिचौलिया भएको पुष्टि भएपछि अरू 15 छाडिएको छ। अब काठमाडौँ उपत्यकाका कुनै पनि सरकारी कार्यालयमा बिचौलियाको प्रवेश हुन नदिने गरी अभियानकै रूपमा सादा पोसाकमा प्रहरी ग्राहकको रूपमा खटिने र कार्यवाही शुरू गर्ने काठमाडौँ प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो।
पक्रेर मात्रै हामी छोड्दैनौ र यो बिचौलियाहरू जहाँ राज्यको संयन्त्रमा जहाँ बसेका छन् जसले जनतालाई सिधै सेवा लिनबाट वञ्चित गरेका छन् अथवा सेवालाई महँगो तुल्याएका छन् राज्य यति नै सेवालाई महँगो तुल्याएका छन् यस्ताहरूको अन्त्यको लागि यसलाई अभियानकै रूपमा लैजान्छौँ। चर्चा होइन, अब रिजल्ट दिन्छौँ हामी। अब जनताले काठमाडौँ पुलिसबाट चाहिँ सेवा पाएको कुराको अनुभूत गराउँछौँ, त्यो क्षेत्रमा हामी लागिपरेका छौँ।
महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले अब प्रहरीले यातायात व्यवस्था कार्यालय, कर कार्यालय लगायतका सरकारी निकायमा पनि केन्द्रित हुने र काठमाडौँलाई बिचौलिया मुक्त शहर बनाउने घोषणा गर्नुभयो।
यस्तै युरोपका विभिन्न देशमा पठाइदिन्छु भन्दै झण्डै 37,00,000 रुपियाँ ठगेको आरोपमा काठमाडौँको टेकुबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सामाखुसीमा रहेको सुनौलो प्रकाश कन्सल्टेन्सी चलाउने खोटाङ निर्मली डाँडाका आर्यन लामालाई झण्डै 37,00,000 रुपियाँ ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
यसै गरी ठूलो परिमाणको लागु औषध सहित काठमाडौँ प्रहरीले 3 पक्रेको छ। नुवाकोटका सुनिल घिमरे, बाराका बिगु राय भर र भारतका मोहम्मद रियाजुद्दिनलाई झण्डै 19,85,000 रुपियाँ बराबरको 5,400 थान लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै मकवानपुर प्रहरी हिरासतको रड काटेर 6 अघि फरार भएका एकजना लागू औषध अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ। 2068 साल मंगसिर 19 गते प्रहरी हिरासतको रड काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ यसलाई फेरि सुन्नुहोला 2068 साल मंगसिर 19 गते प्रहरी हिरासतको रड काटेर फरार रहेका काठमाडौँका मिलन पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको हो। उनी लागू औषध सहित पक्राउ परेका बेला हिरासतबाटै भागेका थिए।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर,
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
Machapuch School, Kusunti, Lalitpur, the school for change makers, now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuch School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। घरयाची विवादमा श्रीमानले हानेको काठको पिर्काले लागेर रामेछापमा एक महिलाको ज्यान गएको छ। रक्सीले मातेका ताराबहादुर सुनवारले हानेको पिर्काले लागेर उहाँकी श्रीमती 44 वर्षकी सूर्यकला सुनवारको ज्यान गएको रामेछापका प्रहरी निरीक्षक राजेन्द्र कुमार थापाले जानकारी दिनुभयो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफ्ना 7 जना कर्मचारीलाई स्नातकोत्तर गर्न दक्षिण कोरिया पठाउने भएको छ। वैदेशिक अध्ययन छात्रवृत्ति अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा वातावरण, शहरी विकास, सामाजिक विकास र स्थानीय शासन विषयमा स्नातकोत्तर पढ्नका लागि छात्रवृत्ति मार्फत 7 जनालाई कोरिया पठाउन लागेको मन्त्रालयले जनाएको छ। तोकिएको योग्यता पूरा हुने कर्मचारीले फागुन 28 गते भित्र छात्रवृत्तिका लागि निवेदन दिन सक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।
दृष्टिदोषका कारण हुने दुर्घटना कम गर्न रोल्पा गाड़ी चालकहरूको आँखा परीक्षण गरिएको छ। जिल्लामा सञ्चालित शिविरमा ठूला गाड़ी चलाउने झण्डै 40 जना चालकको आँखा परीक्षण गरिएको हो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको आयोजना तथा जिल्ला सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा गाड़ी चालकहरूका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।
उदयपुरको बेलका नगरपालिकाले जंगली हात्तीको आक्रमण रोक्न विद्युतीय धराप बनाउन शुरू गरेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षित क्षेत्रबाट आउने जंगली हात्तीले स्थानीय बासिन्दाले लगाएको बालीनाली नष्ट गर्ने र मानवीय क्षति समेत हुने भएकाले त्यसबाट बस्न विद्युतीय तारजाली लगाउन शुरू गरिएको नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनुभयो।
रसुवाको उत्तर गया गाउँपालिका 1 मैलुङमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाले मुआब्जा वितरण गरेको छ। 2072 वैशाख 12 गतेको भूकम्पले मैलुङमा रहेको आयोजनाको कार्यालयमा पूर्ण क्षति गरेपछि आयोजनाले 41 रोपनी जग्गा खरिद गरेको थियो। आयोजनाका साइट इन्चार्ज एवं जनसम्पर्क अधिकृत सुमन भट्टले जग्गा खरिद गरिएको 7 परिवारलाई झण्डै 5 करोड रुपियाँ मुआब्जा वितरण गरिएको जानकारी दिनुभयो।
ज्येष्ठ नागरिक अपाङ्गता भएका र बिरामीलाई लक्षित गरेर साझा यातायातले आजदेखि काठमाडौँमा नयाँ बस सञ्चालनमा ल्याएको छ। ललितपुरको पाटन अस्पतालदेखि बाँसबारीको गंगालाल अस्पतालसम्म चल्ने बसको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ।
कारोबार भएकामा अधिकांश शेयरको भाव बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ। पछिल्ला दिन लगातार घटेको नेप्से हिजो 8.7 अङ्कले बढेको थियो। नेप्से आज भने 18.69 अङ्कले बढेर 1315.13 अङ्कमा पुगेको छ। उत्पादन समूहको परिसूचक घटे पनि अरू सबै समूहको परिसूचक बढेकाले समग्र नेप्से पनि बढेको हो।
मेरो पनि भन्नु छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भ्रष्टाचार गर्नेलाई ठाउँको ठाउँमै कारवाही गर्छु भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सुमन बान्तवा राई लेख्नुहुन्छ। अब गर्नेलाई त भन्नुभयो, तर अहिले गरिसकेकाको छानबिन गरेर कारवाही गर्छु भन्नुभएको भए अझै राम्रो हुन्थ्यो।
तरकारी र फलफूलमा विषादी जाँच गर्ने सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर ह्यान्सी दिप्स नाम राखेका साथी फेसबुकमा लेख्नुहुन्छ। स्वदेशमा उत्पादन भएको तरकारी फलफूलमा मात्रै हो कि भारतबाट भित्रिनेमा पनि विषादी जाँच हुन्छ? जाँच हुनु अति राम्रो कुरा हो, तर सबै ठाउँ र सबैको लागि हुनु पर्यो।
यसै विषयमा वीरेन्द्र राईको ट्वीट छ, यो राम्रो कामको थालनी हो, यसलाई निरन्तरता पनि दिनुपर्छ।
राष्ट्रपतीय चुनावको लागि राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईको उम्मेद्वारी दर्ता भएको खबर उज्यालो अनलाइनमा पढेर इसाक खानले ट्वीट गर्नुभएको छ, धेरै खुशी लाग्यो, वाम गठबन्धन र कांग्रेस दुवै ठूला दलबाट राष्ट्रपतिको उम्मेद्वारमा महिला नै चयन हुनुभएछ। अब जुन दलको उम्मेद्वारले जिते पनि एउटा उच्चस्तरीय पदमा महिलाको स्थान हुने कुरा सुनिश्चित भयो।
यसै विषयमा गाउँले गौरव नाम राखेका साथीले ट्विटरमा सुझाव दिनुभएको छ, यदि फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारी बन्नुभयो भने पहिलाको जस्तै आफ्नो पदको मर्यादा नबिर्सिनुहोला, पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुहोला।
अनि नाम नभनी हाम्रो आईभीआरमा रेकर्ड गराएको आवाज यस्तो छ।
लोक सेवा आयोगले अधिकृतको परीक्षाको तालिका पहिले नै प्रकाशित गरेको थियो। टियुले मास्टर सेकेन्डरीहरूको परीक्षाको तालिका पुनः प्रकाशित गरेकोले गर्दा यसको अन्तिम परीक्षा र अधिकृतको परीक्षा जुन गएको छ। यो कुरा भ्रष्टाचारको लागि नभई हजारौँ नेपाली विद्यार्थीहरूको भविष्यसँग सम्बन्धित भएकोले सम्बन्धित निकायहरूले यसमा समन्वय गरी परीक्षा तालिका सार्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुजाता खत्री। अब विदेशका खबर। उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरूबीचको शिखर बैठक आउँदो महिना हुने भएको छ। उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेष दूतले शिखर बैठक आउँदो महिनाभित्रै हुने बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पछिल्लो समय उत्तर र दक्षिण कोरियाका प्रतिनिधिबीच भएको वार्ताले शिखर बैठकको टुङ्गो लगाएको हो। उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले सुरक्षाको प्रत्याभूति भएमा आफू वार्ता का लागि तयार रहेको र परमाणु कार्यक्रममा पनि पुनर्विचार गर्न सकिने बताएपछि दक्षिण कोरियाको भ्रमण टोली उत्साहित भएर फर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। शिखर वार्ताको तयारीका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका सुरक्षा प्रमुख यु युङ अस्ति सोमबार उत्तर कोरिया जानुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। जिम्बाब्वेमा चलिरहेको विश्वकप छनौट क्रिकेटमा भोलि दिउँसो नेपालले स्कटल्याण्डसँग खेल्दैछ। नेपालले आफ्नो पहिलो खेल हारेको छ भने स्कटल्याण्डले दुईवटै खेल जितेको छ। सुपर सिक्समा पुग्नको लागि नेपालले भोलिको खेल जित्नै पर्ने दबाव छ। तर नेपाल र स्कटल्याण्ड बीच भएका पछिल्ला तीनवटा खेलमा स्कटल्याण्ड नै विजयी भएको छ। समूह बीमा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। चार अङ्क जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अङ्क नै भए पनि रन रेटको आधारमा जिम्बाब्वे दोस्रो स्थानमा छ। दुई खेल खेलेर पनि अङ्कविहीन रहेको अफगानिस्तान तेस्रो स्थानमा छ भने एक एक खेलेका हङकङ र नेपाल चौथो र पाँचौं स्थानमा रहेका छन्।
र घरेलु टोली झापा 11 तेस्रो झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा भारतको सिक्किम युनाइटेडलाई 2-1 हराउँदै झापा अन्तिम चारमा पुगेको हो। सिक्किमका मायक डोक लेप्चाले 11 मिनटमा गोल गर्दै टीमलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पाहुना टोली सिक्किम क्वार्टर फाइनलबाटै घर फर्किएको छ। बिर्तामोडको डोमललाल राजवंशी मैदानमा झापालाई जिताउन खमीर गिल्सन कदङवाले एक गोल गरे भने सिक्किमका जिग्मे दोर्जी भुटियाले एक गोल आत्मघाती उपहार दिए। अन्तिम क्वार्टर फाइनलमा भोलि नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब बीच खेल हुनेछ। यो प्रतियोगिताको विजेताले 12,51,000 रूपियाँ र उपविजेताले 6,00,000 रूपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रपति भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता। कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई राष्ट्रपतिको उम्मेद्वार।
राष्ट्रपतिद्वारा मनोनित तीनजनालाई राष्ट्रिय सभा सदस्यको शपथ लिन बाटो खुल्यो। विधि र प्रक्रिया पूरा नगरी शपथ लिएको भन्दै प्रधानमन्त्री ओली विरूद्ध सर्वोच्चमा मुद्दा।
सरकारले आर्थिक वृद्धिको लक्ष्य घटाएर 6% झार्यो। मूल्य वृद्धि 3% सीमित गर्ने अर्थमन्त्री खतिवडाको प्रतिबद्धता।
उत्तर र दक्षिण कोरियाका उच्च स्तरीय नेताहरूबीच शिखर बैठक आउँदो महिना हुने। दक्षिण कोरियाको भ्रमण टोली उत्साहित।
र विश्वकप छनौट क्रिकेटमा नेपालले भोलि स्कटल्याण्डसँग खेल्ने। सिक्किम युनाइटेडलाई हराउँदै घरेलु टोली झापा झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।